नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 43 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
दुई नम्बर प्रदेशका 6 जिल्लामा पुरानै मतदान केन्द्र कायम गरिने, मोहन वैद्य नेतृत्वको माओवादीले पनि मोर्चाबन्दी गरेर चुनावमा भाग लिने।
औषधिको अभाव हुन नदिन थप रकम निकासा गर्ने सरकारको तयारी। नेपालमा 58% गर्भपतन असुरक्षित रूपमा हुने गरेको निष्कर्ष।
काठमाडौँको कोटेश्वर कलङ्की सड़क विस्तारको कामले गति लिन सकेन, व्यापारी पैदल यात्री गाड़ी चालक सबैलाई समस्या।
सामान आज ल्यायो, बारी एक बजेपछि पुरानो जस्तो देख्छ।
प्याराग्वेमा राष्ट्रपतिले दुई पटक चुनाव लड्न पाउने गरी पेश गरिएको विधेयक विरूद्ध संसदमा हिंसात्मक प्रदर्शन, एकजनाको ज्यान गएको विपक्षी पार्टीको दावी।
र त्रिभुवन आर्मी क्लब इलाममा चलिरहेको माई भ्याली गोल्ड कप फुटबलको सेमी फाइनलमा
मानिस हराएको सूचना। विक्रम सम्बत 2071 साल चैत 22 गते, तदनुसार 5 अप्रेल सन् 2015 म्याग्दी जिल्लाको खोप्रा डाँडाबाट बयली जाने क्रममा मलेसियन पर्यटक डेनिस ली बेपत्ता भएकाले फेला पार्नुहुने महानुभावले मलेसियन राजदूतावासको मोबाइल नम्बर 98010 08 000 अथवा 98010 26551 खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं। पहिलो खबर दिनेलाई 10,00,000 रुपैयाँ नगद पुरस्कार समेत दिइनेछ।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
निर्वाचन आयोगले दुई नम्बर प्रदेशका 6 जिल्लामा पुरानै मतदान केन्द्र निर्धारण गर्ने भएको छ। अहिलेसम्म पनि ती जिल्लाबाट मतदान केन्द्र सिफारिश नभएकाले आयोग पुरानै केन्द्र निर्धारण गर्ने तयारीमा जुटेको हो। भोलि बिहानसम्म पर्खने र सिफारिश नआएमा भोलि बेलुका सबै जिल्लाको मतदान केन्द्र टुंगो लगाउने आयोग स्रोतले जनाएको छ। अरू जिल्लाबाट आएका सिफारिशलाई मिलाउने क्रम अन्तिम चरणमा पुगेको र बाँकी 6 जिल्लालाई पनि मिलाएर भोलि मतदान केन्द्र र मतदाता नामावली एकैपटक टुंगो लगाउने आयोगको तयारी छ। मधेसी मोर्चा आबद्ध दलहरूको अवरोध र दलहरूबीच सहमति हुन नसक्दा 6 जिल्लाबाट मतदान स्थलको टुंगो लाग्न नसकेको हो। 12 र पर्साबाट भने यसअघि नै सिफारिश आइसकेको आयोगले जनाएको छ।
मोहन वैद्य निकट नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनावमा भाग लिने भएको छ। क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको विस्तारित बैठकले नागरिकको ठूलो हिस्सा चुनावको लागि तयार भएकोले मोर्चाबन्दी गरेर चुनाव लड्न सकिने निष्कर्ष निकालेको हो। चुनाव बहिष्कार गर्दा क्रान्तिकारी हुने र चुनावमा जाँदा प्रतिक्रियावादी भइने सोच गलत भएको भन्दै वैद्य माओवादीले चुनाव हुने नै भएमा एमाले, कांग्रेस, माओवादी केन्द्र र रापरपा बाहेकका शक्तिसँग संयुक्त मोर्चा बनाएर चुनावमा जान सकिने जनाएको हो। चुनावलाई नै आधार बनाएर जनआधार सिर्जना गर्न सकिने पनि क्रान्तिकारी माओवादीले जनाएको छ।
नेपाली कांग्रेसले स्थानीय तह चुनाव घोषणा पत्र तयारी समितिलाई पूर्णता दिएको छ। केन्द्रीय कार्य समितिको आइतबारको बैठकको निर्णय अनुसार केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा गठन भएको समितिलाई 35 सदस्यीय बनाएर आज पूर्णता दिइएको हो। घोषणा पत्रलाई अन्तिम रूप दिन समितिले केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यसँग परामर्श गरेर घोषणा पत्रको अन्तिम टुंगो लगाउनेछ। समितिका सदस्यमा रामशरण महत, फर्मुल्लाह मनसुर, मानबहादुर विश्वकर्मा, नारायण प्रकाश साउद, डाक्टर शेखर कोइराला, उमाकान्त चौधरी, विश्वराज आङदेम्बे, आनन्द प्रसाद ढुंगाना, चन्द्रभन्दारी, राई, कमला पन्त, धनराज गुरुङ, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा लगायत हुनुहुन्छ।
म्यादी प्रहरीमा भर्ना हुन छनौटमा सहभागी तीनजनाको ज्यान गएको छ। छनौटको क्रममा बाँके, विराटनगर र खोटाङमा तीनजनाको ज्यान गएको हो। बाँकेको राप्ती सोनारी गाउँपालिकाका टोलबहादुर थारूको मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रमा एक किलोमिटरको दौड़ सकेर पुश अप गर्ने क्रममा ज्यान गएको हो। त्यस्तै मोरङको विराटनगर सोह्रका 27 वर्षका तुलसी राजवंशी र खोटाङ कपिलासगढ़ी चारका किशोर निरौलाको दौड़ा लड़े ज्यान गएको हो। तीनैजना बेहोश भएपछि अस्पताल पुर्याउने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। स्थानीय तहको चुनावको सुरक्षाका लागि आजदेखि देशैभरि म्यादी प्रहरीको छनौट प्रक्रिया शुरू भएको छ।
सरकारले औषधिको अभाव हुन नदिन थप रकम निकासा गर्ने तयारी गरेको छ। औषधि अभाव भएको जानकारी आए यही हप्ताभित्र थप रकम निकासा गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। औषधि खरिदका लागि जिल्ला र जनसंख्या हेरेर झण्डै 10 करोड़ रूपियाँ निकासा गर्ने तयारी भइरहेको स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो। औषधिको अभाव हुन नदिन मन्त्रालयले यसअघि पनि आवश्यकता हेरेर 5-15 लाख रूपियाँ निकासी गरेको थियो। यसअघि पनि 13-65 लाख निकासा गरेको मन्त्रालयले फेरि रकम थप्ने तयारी गरेको हो। औषधि खरिदका लागि मन्त्रालय 52 करोड़ रूपियाँ निकासी गरिसकेको छ। औषधि अभाव भए विवरण सहित तत्काल केन्द्रमा खबर गर्न सबै जिल्ला जनस्वास्थ्य कार्यालयलाई मन्त्रालयले आग्रह पनि गरेको छ।
नेपालमा 58% गर्भपतन असुरक्षित रूपमा हुने गरेको पाइएको छ। वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र कृपाले गरेको पछिल्लो अध्ययन प्रतिवेदनका अनुसार नेपालमा हुने गरेको गर्भपतन मध्य 58% असुरक्षित रूपमा हुने गरेको पाइएको हो। 42% मात्रै सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाबाट सुरक्षित रूपमा गर्भपतन गर्ने गरेको अनुसन्धानकर्ता डाक्टर महेश पुरीले जानकारी दिनुभयो। नेपालमा वार्षिक 3,23,000 जनाले गर्भपतन गराउँछन्। कृपाले गरेको अध्ययनमा गर्भपतन गराएका मध्ये 80,000लाई समस्या देखिएको छ। समस्या देखिनेमा मान्यता नपाएका स्वास्थ्य संस्थामा गर्भपतन गराउने धेरै छन्। असुरक्षित गर्भपतन ठूलो समस्याको रूपमा रहेको पाइएको डाक्टर पुरीले बताउनुभयो। 27 जिल्लाका 386 स्वास्थ्य संस्थामा गरिएको अध्ययन अनुसार नेपालमा वार्षिक 10,48,000 जनाले गर्भधारण गर्ने गरेको र त्यसमध्ये 50% इच्छा विपरीत हुने गरेको पाइएको छ। इच्छा विपरीत गर्भ रहेका मध्ये 62% मात्र गर्भपतन गर्ने गरेका छन्।
काठमाडौँ सहित देशका पश्चिमी क्षेत्रमा हावाहुरी सहित वर्षा भएको छ। स्थानीय र पश्चिमी वायुका कारण मध्यपश्चिममा बैतडीदेखि पूर्वमा दोलखासम्म हावाहुरी सहित वर्षा भएको र पश्चिमका केही स्थानमा असिना पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा चलेको हावाहुरीका कारण केही बेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण हुन सकेको थिएन। फ्लाइ दुबई, हिमालय एयरलाइन्स लगायतका विमान धेरै बेरसम्म आकाशमै होल्ड गर्नु परेको थियो। पश्चिम र मध्य क्षेत्र सक्रिय रहने वायु पूर्वतिर गइरहेकोले राति पूर्वका केही स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद समीर श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो। भोलि दिउँसो पनि धेरैजसो स्थानमा बादल लाग्ने र सामान्य वर्षा हुने भएकोले तापक्रम घटबढ़को सम्भावना पनि नरहेको उहाँले जानकारी दिनुभयो।
यस्तै खराब मौसमका कारण पटक पटक उडान अवरूद्ध भएपछि सड़क मार्ग हुँदै मुस्ताङ जाने पर्यटकको संख्या बढ़न थालेको छ। उपल्लो मुस्ताङ क्षेत्रको भ्रमण गर्ने सिजन शुरू भए पनि खराब मौसमका कारण पोखराबाट जोमसमका लागि नियमित उडान नहुँदा पोखरा बागलुङ राजमार्ग हुँदै पर्यटक मुस्ताङ जान थालेका छन्।
गोर्खाको लाप्राका भूकम्प प्रभावितले घर बनाउन चाहिने काठ र ढुङ्गा जुटाइदिन सरकारलाई आग्रह गरेका छन्। लाप्राका भूकम्प पीड़ितका लागि गैरावासीय नेपाली संघ एनआरएनले 573 घर बनाउन लागेको छ। तर घर बनाउन चाहिने ढुङ्गा र काठ भने स्थानीयले आफै जुटाउनु पर्ने एनआरएनको शर्तका कारण समस्या भएको उनीहरूले बताएका छन्। एकीकृत बस्ती निर्माणको प्रगतिबारे बुझ्न लाप्राक पुगेका गोर्खाका प्रमुख जिल्लाधिकारी जितेन्द्र बस्नेत समक्ष स्थानीयवासीले ढुङ्गा र काठको जोहो गरिदिन आग्रह गरेका हुन्।
नेपालमा आजदेखि युरो 4 मापदण्डको मात्र डिजल र पेट्रोल आयात हुन थालेको छ। झण्डै एक महिना अघिदेखि नै थोरै परिमाणमा यो गुणस्तरको इन्धन आयात भइरहे पनि आजदेखि भारतबाट युरो 4 मापदण्डको मात्र इन्धन लोड भएको नेपाल आयल निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिनुभयो।
सरकारले जलविद्युत क्षेत्रको विकासलाई प्रभावकारी रूपमा अगाडि बढ़ाइरहेका बेला वैकल्पिक ऊर्जालाई पनि सँगसँगै लैजानुपर्नेमा जोड़ दिइएको छ। नेपाल इन्जिनियरिङ एसोसिएशन र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले आज ललितपुरमा गरेको कार्यक्रममा सहभागीले जलविद्युतको कुरा गर्दा वैकल्पिक ऊर्जाको विषयलाई छाड्न नहुने धारणा राखेका हुन्। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुशीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
उज्यालो क्विज, आजको प्रश्न,
अस्ट्रेलियाको राजधानी कुन सहर हो?
ए सिडनी, बी क्यानबेरा।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केवलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 2 नम्बर प्रदेशका 6 जिल्लामा पुरानै मतदान केन्द्र कायम गरिने, मोहन वैद्य नेतृत्वको माओवादीले मोर्चाबन्दी गरेर चुनावमा भाग लिने, औषधिको अभाव हुन नदिन थप रकम निकासा गर्ने सरकारको तयारी लगायतका खबर प्रस्तुत
गर्यौं। काठमाडौँको कलंकी कोटेश्वर सड़क विस्तारको कामले गति लिन नसक्दा व्यापारी, पैदल यात्री, गाड़ी चालक सबैलाई समस्या परेको छ। सन् 2016 सक्ने गरी सन् 2013 शुरू भएको सड़क विस्तारको काम अहिलेसम्म आधा पनि पूरा भएको छैन। भूकम्प र नाकाबन्दीले निर्माण सामग्री अभाव भएको भन्दै ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले सन् 2075 मंगिर अर्थात सन् 2018 जुलाईसम्मको लागि म्याद थप गरिसकेको छ। सड़क विस्तारको काम लम्बिँदा नागरिकको आयु भने छोटिने भएको छ। सड़क विस्तारले पारेको समस्या बुझ्न साथी पीटी लोपचनले कलंकीदेखि 7 बाटोसम्मको यात्रा गर्नुभएको छ।
काठमाडौँ भित्रिने र बाहिरिने मुख्य नाका कलंकीमा रहेको आकाशे पुल भत्काएर त्यहाँबाट भूमिगत बाटो निर्माण गर्न थालेपछि यहाँ सवारी चाप अत्याधिक हुने गरेको छ। कलंकीदेखि कोटेश्वरसम्मको 10.39 किलोमिटर सड़क चौडा बनाइरहेको र यो बाटो बनाउनका लागि ढिलाइ हुँदा यस रूटमा गाडी चलाउने गाडी चालकहरू निकै समस्यामा पर्ने गरेका छन्।
मेरो विनोद बिक, म यही चक्रपति एरिया, एकदम धुलो पनि लास्टै धुलो उठ्छ, त्यहाँबाट जाम चाहिँ भने 2 घन्टाबाट 2.5 घन्टासम्म कुर्नुपर्छ लास्टै। पहिला 5 टिप 6 टिपसम्म हामी गर्न सक्थ्यौँ, अहिले 2 टिप भन्दा हाम्रो गर्न सकिरहेको छैन। एकदम समस्या, एकदम लास्टै नाजुक समस्या हामी लागिरहेको छ। काठमाडौँमा गाडी चलाउनै मन लाग्नु छोडिसक्यो मलाई, यहाँको समस्या देखेर, यहाँको त्यो बन्दी जामले गर्दाखेरि।
गाडी चलाउने चालक मात्र होइन, यहाँ आवत जावत गर्ने मानिसहरू र नियमित रूपमा पसल गरिरहेकाहरू समेत समस्यामा परेका छन्।
सिरिमाया मर्दन हो, पसलमा त धेरै नै समस्या छ के, अब सामान आधा ल्यायो 12:00 बजेपछि पुरानो जस्तो देख्छ, ठुलै ठुलो। अब अर्का घरमा आफ्नो घर होइन, बाल्टिन पर्छ, बाल्टिन नतिर भने जानु पर्ला, आफ्नो घर भए पो म नराखौँ भन्ने। अब अझ उता मात्रै खनेको, अब यो त खन्नुला, अब कति आउँछ होला ठुलो, व्यापारी छैन, गाडी उताको यता आउँदैन, पहिला यताको उताको चाहिँ यता आउँछ, जे पनि खारेर खोर किन्छ जान्छ, अहिले त फटाफट मात्रै।
के गर्यो भने अहिलेको धुलो धुवाबाट मुक्त होला।
अब खोइ अब छिटो बनाएर अब यही अब भनौँ न नगरपालिकाले हेरेर यो पानी सानी हालेर मान्छेले सुविस्ता खाल्टा साल्टा यो छिटो पुर्याएर छिटो गर्यो भने हुन्छ, अब छिटो कसले गर्छ।
धुवा धुलोको कारण व्यापार व्यवसाय चौपट भएको छ भने आवत जावत गर्नेहरू मुख नछोपी हिँड्न नसकिने र धुलो धुवाले एकदम सताएको बताउँछन्।
मेरो नाम मित्रलाल पराजुली। काठमाडौँको धुलोले अस्त व्यस्तै रहेछ, म त आज गामबाट आएको, अब यहाँ कलङ्गीमा झरी, कलङ्गीमा झरेपछि यहाँ उभिराखेको छु, भक्तपुर जानुपर्ने छ, गाडी पाइया छैन, धुलोले आँखा चिम्लिएर बस्नु परेको छ, यस्तो अस्त व्यस्त। यो मान्छेलाई अब यो वातावरण बस्दाखेरि चाहिँ 80 वर्ष बाँच्ने मान्छे 40 वर्षभन्दा बाँच्दैन जस्तो लाग्छ मलाई। अब यसले फौसोमा अवसर बनाउँछ अनि दुनियाँ चाहिँ फौसोको रोगी अनि क्यान्सरको रोगी आदि चाहिँ यसले अवश्य नै हुन्छ।
मेरो मखन राम। ए धुवा धुलो धेरै छ, यसले रातिको सुत्दाखेरि छटपट्टि म्याज हुन्छ धुवा धुलोले, खखारमा यत्रो यत्रो डल्लो डल्लो आउँछ धुवा धुलोको आउँछ के खेखारमा, त्यही धुवा धुलोको माटो जस्तो आउँछ के त्यो खेखारमा, अनि रुगा लाग्छ, खोकी लाग्छ, पानीको समस्या त्यस्तै छ, इनारमा पानी आउँदैन, नुहाउने के गरी नुहाउने, लुगा के गरी धुने हो, त्यस्तो धेरै समस्या छ काठमाडौँमा।
कलङ्कीपछि म यति बेला ललितपुरको साथ दोबाटोमा आइपुगेको छु र साथ दोबाटोमा भने कलङ्कीको तुलनामा केही धुलो धुवा कम भए पनि यहाँको अवस्था पनि लगभग उस्तै छ। चीनको संघाई कन्स्ट्रक्सन ग्रुपले चक्रपथ निर्माणको काम गरिरहेको छ र यो आर्थिक वर्षमा कोटेश्वरदेखि एकान्त कुनासम्मको 5 किलोमिटर सड़क कालो पत्र गर्ने गरी काम भइरहेको चक्रपथ सुधार आयोजनाले जनाएको छ, जसका कारण कलङ्कीमा जति समस्या यस क्षेत्रमा भोग्नु नपर्ने आशा गर्न सकिन्छ।
मेरो पनि भन्नु छ।
सुर्खेतमा भान्सा छोएको भन्दै एक दलित बालकलाई निलडाम हुने गरी कुटपिट गरिएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा आले बिन कवितात्मक शैलीमा लेख्नुहुन्छ। काटे रगत रातै हुन्छ, भिन्न के नै छ र कुजात भनी हुनै पर्ने, खिन्न के नै छ र झुटै झुटको नजरबाट हेर्छौ तिमी किन, उच्च निच देखाउने चिन्ह के नै छ र।
कमला कार्की खड्का फेसबुकमै प्रश्न गर्नुहुन्छ, मानिस सबै एकै हुन् भन्ने कुरा किन बुझ्दैन समाज, अहिले प्राय सबै शिक्षित नै छन् तर शिक्षितहरूबाटै किन यस्तो व्यवहार।
खेम आले मगरले फेसबुकमै व्यङ्ग्य गर्नु भएको छ, बालकले भान्सा छोएका न्यूमा कुटाई खायो, अब बालक कुट्ने मान्छेको हात नै झर्ने भो नि त, हे कुविचारले भरिएका दानव, कसैले छोएर सानो ठूलो हुँदैन भन्ने कुरा बुझिराख।
गोविन्द विकको ट्वीट छ, जातीय विभेद छैन, अब सारा नेपाली एउटै नेपाली जातले चिनिने भइसक्यो भनेर परिवर्तनको ढोलक बजाउँदै हिँड्ने सरकारले के हेरिरहेको छ।
अनि फरक प्रसंगमा हरिन्द्र उपाध्याय फेसबुकमा लेख्नुहुन्छ, राहत शिक्षकले कहिलेसम्म पीड़ित भएर काम गरिरहने। शिक्षा मन्त्रीज्यू, राहत शिक्षकका बारेमा नयाँ शिक्षा नियमावलीमा एक शब्द पनि नलेख्नुहोस्, अब सबै राहत शिक्षकलाई निकालेर स्थायी शिक्षक भर्ना गर्नुहोस्।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋग्वेद शर्मा। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोशिशमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौं, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 4107007, 98511-72194।
4107007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 4428242, 4428242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकैसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। आउँदो जेठ अन्तिममा हुने 8 कोरियन भाषा परीक्षाका लागि अहिलेसम्मकै धेरै आवेदन परेको छ। भाषा परीक्षाका लागि 75,607 जनाले आवेदन दिएका ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिनुभयो। यस वर्षदेखि अनलाइनबाटै आवेदन दिने व्यवस्था मिलाइएको थियो। जेठ 27 र 28 गते हुने परीक्षाका लागि परीक्षार्थीलाई प्रवेश पत्र समेत इमेल मार्फत नै पठाइनेछ। भाषा परीक्षाका लागि आवेदन दिँदा विवरण गल्ती भएको भए सच्याउन पाइनेछ।
अब विदेशको खबर। प्याराग्वेमा राष्ट्रपतिले दोहोरो चुनाव लड्न पाउने विधेयक विरूद्ध संसदमा हिंसात्मक प्रदर्शन भएको छ। मुख्य विपक्षी पार्टीका प्रमुखले प्रदर्शनमा एक कार्यकर्ताको गोली लागेर ज्यान गएको दावी गरेका छन्। प्रदर्शनकारीले प्रदर्शनका क्रममा संसदमा आगजनी गर्नुका साथै संसदको भौतिक संरचना, झ्यालका सीसा तथा विभिन्न सामग्री तोड़फोड़ गरेको बीबीसीले जनाएको छ। वर्तमान राष्ट्रपति हुरासियो कार्टसले संविधानमा संशोधन गरी दोस्रो पटक चुनाव लड्ने तयारी गरेपछि विरोध भएको हो। यसअघि सन् 1992 संशोधन गरिएको संविधानमा कुनै पनि व्यक्तिले एकपटक मात्र राष्ट्रपतिमा लड्न पाउने व्यवस्था गरिएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। त्रिभुवन आर्मी क्लब इलाममा चलिरहेको तेस्रो माई भ्याली गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। भारत सिलगढ़ीको कञ्चनजंघा फुटबल क्लबलाई 2-1 हराउँदै आर्मी अन्तिम चरणमा पुगेको हो। आर्मीका लागि राजीव गुरूङ र भरत खवासले गोल गरे। म्यान अफ द म्याच भरत खवासले 7,000 रूपियाँ पाएका छन्। भोलि झापा 11 र रूपन्देही 11 खेल्नेछन्।
आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी सुमन तिमल सिन्हा।
आजको रंगदर्पण पूर्वमा जुरमुराउन थालेको नाटकमा केन्द्रित छ।
रुँदै गरेकी बालिका एउटा ठूलो पर्खाल, पर्खालको बीचमा हात मात्र छिराउन सकिने सानो प्वाल। रोएकी बालिका त्यही प्वालबाट थाल छिराउन बल गर्दैछिन्। अनि कति दिनदेखि भोक भोकै रुँदै गरेकी बालिकालाई अर्को घरकी सानी बहिनीले त्यही प्वालबाट भात खुवाउन खोज्छिन्। बाल मनोविज्ञानमा आधारित नाटक पर्खालको यो दृश्यले धेरैलाई भावुक बनायो। झोराहाट नाट्य केन्द्रले नाटकको मञ्चन गरेको हो।
ढुङ्गे हामी सुँगुरलाई स्वर्गको अध्ययन भनेको यही हो।
साहित्य गतिविधिसँगै नाटक पनि जुरमुराउन थालेको छ। धरानमा अनाम नाट्य समूह छ, विराटनगरमा आरोहण गुरुकुल, विराट मैथिल नाट्य कला परिषद, झोराहाटमा झोराहाट नाट्य केन्द्रले नियमित नाटक मञ्चन गर्छन्। त्यस्तै इलामको चुलाचुली नाट्य जमात, झापामा रहेको परिवर्तन थिएटर र इटहरीमा कलालयले पनि नाटकलाई फस्टाउन सहयोग पुर्याएका छन्। बजारमा भन्दा पनि गाउँघरबाट अहिले नाटकको संरक्षण र प्रचारका कामहरू भइ नै रहेका छन्। नेपालमा सर्वप्रथम विक्रम सम्बत 941 हरिसिद्धि नाटक मञ्चन भएको बुझिन्छ। त्यसैता अहिलेसम्म अरू सांस्कृतिक गतिविधिसँगै नाट्य कलाको पनि विकास हुँदै आएको छ। नाटकको रूप गाउँ बस्तीसम्म पुग्यो अनि गाउँ गाउँमा कलाकारहरू जन्मिए। त्यसैसँगै बामे सर्दैछ पूर्वमा नाटकको यात्रा। नेपाली रंगमञ्चको विकास र गतिशीलताको सन्दर्भ चर्चा हुँदा जानेर होस् या नजानेर अहिले पनि काठमाडौँ बाहिरको रंगमञ्चलाई ओझेलमा पार्ने गरिएको गुनासो छ। तर मुफसलमा रहेर पनि धेरै काम गर्न सकिन्छ भन्ने सन्देश पूर्वी नेपालले दिएको छ। झोराहाट नाट्य केन्द्रका अध्यक्ष भरत गुरागाई,
जो पनि दर्शकहरू नाटक हेर्ने ट्रेन्डमै थिए र आज नाटक केही व्यवस्थित भएको छ, रूपान्तरित भएको छ र यसले के गरेको छ भनेदेखि, किन धेरै मान्छेहरू नाटक हेर्न आउँछन् भन्दाखेरि, नाटकले अब सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्न थालेको छ, नाटकले जीवनवादी मुद्दाहरूलाई सम्बोधन गर्न थालेको छ। हामीले के भनेका छौँ भने, गाउँमा रङ्गमञ्च जीवन र संस्कृतिको फरक अभ्यास भनेका छौँ। हामी नाटकमा जीवन खोज्ने गर्छौँ। जो दर्शक नाटक गर्न आउँछ उसले नाटकमा आफूलाई कुनै न कुनै पात्रको रूपमा पाउँछ।
बाहिर यसरी प्रस्तुत गरिएका नाटकहरूमा सरल भाषा, सहज प्रस्तुति, स्पष्ट अभिव्यक्ति, वर्गीय चिन्तन प्रति सशक्त समर्थन र एकतामाथि विश्वास जस्ता विशेषताहरू देखिन्छन्। काठमाडौँ भन्दा बाहिरका जिल्लाहरूमा अझै बढी नै संख्यामा नाट्य समूहले काम गरेको पाइन्छ। आआफ्नो सिप साधन र स्रोतले भ्याएसम्म रङ्गकर्म गरिरहेका थुप्रै उदाहरणहरू फेला पार्न सकिन्छ। प्राज्ञ विवश पोखरेल नेपाली नाट्य क्षेत्रमा पूर्वी नेपालले निकै नै प्रगति गरेको सुनाउनुहुन्छ।
पहिलेको अनुपातमा नेपाली जुन नाटकको स्थिति चाहिँ अहिले राम्रै देखिन्छ, विशेष गरेर पूर्वलाई नै लिउँ होइन। अब आरोहण गुरुकुल विराटनगरले पनि नाटकको काम गरिरहेको छ, झोराट नाट्य केन्द्रले पनि गरिरहेको छ, झापाका साथीहरूले पनि गरिरहनु भएको छ र नाट्य जुन समूहहरू चाहिँ अब धनकुट्टामा पनि खुलेको छ होइन, सबै ठाउँमा राम्रै नै छ जस्तो मलाई लाग्छ।
2046 सालको आन्दोलनका क्रममा पञ्चायती व्यवस्था विरुद्ध पूर्वाञ्चलका विभिन्न ठाउँमा सड़क नाटकहरू मञ्चन भएका थिए। त्यो बेलाका नाटकका कलाकारहरू एउटा सतहमा आएर हराए, त्यसपछि कलाकार पाउन निकै मुस्किल थियो। तर अहिले फेरि नाटकमा आकर्षण बढेको छ। नाटकमा जीवन खोज्ने कलाकारहरूको आकर्षण बढेको र अहिले नयाँ नयाँ कलाकारहरूले नाटकलाई धान्दै गएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा रङ्गकर्मी खिम नेपालीको बुझाइ छ।
यस्तो भयो कि नाटक गर्ने त्यति बेलाका नाटकका स्रष्टाहरू, नाटकका कलाकारहरू एउटा लेयरमा जन्मे र त्यो फेरि के भने पलायन भए। अहिले नाटकमा आकर्षण बढ़िरहेको छ कलाकारहरूको, नाटकमा जीवन खोज्ने स्रष्टाहरूको प्रचुरता अहिले बढ़िरहेको छ र नाटकले एउटा के भने गति लिन खोजिरहेछ।
नेपाली वातावरण, नेपाली भाषा र समकालीन अवस्थाको तस्विरको झल्को दिने नाटक अहिलेको आवश्यकता हो।
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दुई नम्बर प्रदेशका छ जिल्लामा पुरानै मतदान केन्द्र कायम गरिने, मोहन वैद्य नेतृत्वको माओवादीले पनि मोर्चाबन्दी गरेर चुनावमा भाग लिने,
औषधिको अभाव हुन नदिन थप रकम निकासा गर्ने सरकारको तयारी, नेपालमा 58% गर्भपतन असुरक्षित रूपमा हुने गरेको निष्कर्ष,
काठमाडौँको कोटेश्वर कलंकी सड़क विस्तारको कामले गति लिन सकेन, व्यापारी पैदल यात्री गाड़ी चालक सबैलाई समस्या,
प्याराग्वेमा राष्ट्रपतिले दुई पटक चुनाव लड्न पाउने गरी पेश गरिएको विधेयक विरूद्ध संसदमा हिंसात्मक प्रदर्शन, एकजनाको ज्यान गएको विपक्षी पार्टीको दावी,
र त्रिभुवन आर्मी क्लब इलाममा चलिरहेको माई भ्याली गोल्ड कप फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि बिदा हुन्छौ। नमस्कार।